والعاقبة للمتقين، والصلاة والسلام على سيد المرسلين وعلى آله وأصحابه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قل إن كنتم تحبون الله فاتبعوني يحببكم الله ويغفر لكم ذنوبكم والله غفور رحيم. صدق الله العظيم. بزرگان محترم، برادران عزیز، گزشتہ جمعہ یہ عرض کیا گیا تھا کہ حضور پاک صلی اللہ علیہ وسلم کے تین حقوق ہیں امت کے ذمے، لازم ہے کہ آپ کے وہ حقوق ادا کیا کریں. پہلا حق ہے آپ سے محبت رکھی جائے، دوسرا حق ہے کہ آپ کی عظمت کی جائے، اور تیسرا حق ہے کہ آپ کی اطاعت اور فرما برداری کی جائے. یہ جو تیسرا حق ہے، یہی اصلی حق ہے. جو شخص آپ صلی اللہ علیہ وسلم کا فرما بردار، آپ کی اطاعت کرنے والا ہوتا ہے، وہ ضرور محبت کرنے والا اور عظمت رکھنے والا بھی ہوتا ہے. یہ جو آیت کریمہ پڑھی گئی، سورہ آل عمران کی آیت ہے، مشہور آیت ہے. اللہ تعالیٰ فرماتے ہیں، اے پیغمبر، آپ کہیے اگر تم اللہ سے محبت رکھتے ہو، اللہ سے محبت کا دعویٰ ہے، تو میری پیروی کرو. آپ کہیے کہ نبی کی پیروی اور نبی کی سنت پر چلے بغیر اللہ سے محبت نہیں ہو سکتی. اللہ سے محبت نہیں ہو سکتی ہے تو نبی سے بھی محبت نہیں ہو سکتی ہے. لازم یہی ہے. اللہ تعالیٰ اسی وقت خوش ہوں گے اور محبت رکھنے والے کو اپنا محبوب بنائیں گے جب وہ اللہ کے پیارے حبیب سے محبت رکھے، یعنی آپ کی پیروی کرے، آپ کے طریقے پر چلے، آپ کی سنتوں کو زندہ کرے. اور جو سنتیں کمزور ہو چکی ہیں، ان پر عمل کمزور ہو چکا ہے، ان کو دوبارہ زندہ کیا جائے. اور جتنی سنتیں ہیں، ان سنتوں پر عمل کیا جائے. آیت کریمہ میں اللہ یہی فرماتے ہیں، ان کنتم تحبون اللہ فاتبعونی یحببکم اللہ. علماء لکھتے ہیں، محبت ایک مخفی چیز ہے، پوشیدہ چیز ہے. کوئی شخص دعویٰ کرتا ہے کہ میں تجھ سے محبت کرتا ہوں، تو کوئی دلیل نہیں، اس لیے کہ دل میں چھپی ہوئی چیز ہے. واقعی محبت ہے یا نہیں، یا محبت کم ہے یا زیادہ ہے، یا دعویٰ کے مطابق ٹھیک ہے इसका क्या मेयार है, क्या पहचान है? तो उसकी पहचान कुरान करीम ने ही बताई है कि जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पर और आपकी शरीयत पर चलता है, अमल करता है, तो उसे वाकई मोहब्बत है। और जो आपकी शरीयत और सुन्नत पर चलने में जितना कमज़ोर हो, वो मोहब्बत में उतना ही कमज़ोर है। उलमा ने मिसाल दी, मिसाल देकर बात समझाई है। कोई शख्स अपने वालिदैन से कहता है कि मेरे दिल में आपकी मोहब्बत है, मैं आप दोनों से बड़ी मोहब्बत करता हूँ, लेकिन मोहब्बत का इजहार कैसे होगा? वालिदैन की खिदमत करे, वालिदैन की अजमत करे, वालिदैन का जो माली हक है वो भी अदा करे, उनको माल से भी मदद किया करे। अगर ये तीनों काम करता है, वालिदैन भी खुश होंगे, दुनिया भी खुश होगी और कहेगी वाकियतन फुला को अपने वालिदैन से मोहब्बत है। अगर खिदमत नहीं करता है, या अजमत नहीं करता है, या माली ताउन नहीं करता है, तो सिर्फ जुबानी बात हुई, जुबानी दावा हुआ, हकीकत से उसका कोई ताल्लुक नहीं। दुनिया उसे ठुकरा देती है। एक शख्स वो है जो जुबान से तो नहीं कहता कि मुझे आपसे मोहब्बत है, लेकिन खिदमत भी करता है, अजमत भी करता है और माली ताउन भी करता है। दुनिया कहेगी कि वालिदैन का फरमा बरदार है, हक अदा करने वाला है। इसी तरह से उस्ताद और शागिर्द के दरमियान भी ये बात आ सकती है। शागिर्द कहता है अपने उस्ताद से कि मैं आपसे मोहब्बत करता हूँ, मुझे आपसे दिली मोहब्बत है। तो यहाँ भी वही बात होगी कि एहतराम करे, अजमत करे, उनकी खिदमत करे। अगर ये नहीं कर रहा है तो सिर्फ दावा हुआ और बगैर दलील के दावा मोतबर नहीं होता। इसलिए कोई अलामत अगर है, वाकई मोहब्बत है या नहीं इसकी कोई अलामत है, तो वो अलामत सिर्फ इताअत, मुताबात और फरमाबरदारी है। वही बात अल्लाह फरमा रहे हैं, इन कुंतुम तुहिब्बून अल्लाह फत्तबिउनी, अगर तुम अल्लाह से मोहब्बत का दावा करते हो तो मेरी पैरवी करो। नबी के तरीक़े पर चले बगैर न अल्लाह मिलेंगे न अल्लाह के नबी मिलेंगे। नबी के तरीक़े पर चलेंगे, अल्लाह से भी, अल्लाह के नबी से भी मोहब्बत शुमार होगी। लिहाजा यही बात अल्लाह कह रहे हैं, फत्तबिउनी युहबिबुकुमुल्लाहु, अल्लाह तुमसे मोहब्बत किया करेंगे। मोहब्बत जब करेंगे, अल्लाह अगर किसी से मोहब्बत करते हैं, अल्लाह हमें उनमें शामिल फरमाए, तो अल्लाह जिससे मोहब्बत करते हैं फिर उसका क्या ठिकाना और उसके ठिकाने का क्या तसव्वुर हो सकता है। अल्लाह ताला मोहब्बत फरमा रहे हैं, अपने उस बंदे को दीन के कामों में लगा देते हैं, दीन की खिदमत के लिए कबूल करते हैं। वयग़फिर लकुम ज़ुनूबकुम, और अल्लाह गुनाहों को माफ़ फरमाते हैं। हदीस पाक का बड़ा ज़खीरा है, उठाकर देखिए कि कहीं भी इताअत के बगैर, फरमा बरदारी के बगैर मोहब्बत का जिक्र है ही नहीं। जहाँ कहीं इताअत है वहीं मोहब्बत आती है। एक दो नहीं, दसियों हदीसों में इसका जिक्र मिलता है। तिर्मिजी शरीफ की रिवायत है, हजरत अनस कहते हैं एक मौके पर अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, या बुनैया इन कदर त अन तुस्बिहा व तुमसी وليس في قلبك غش لأحد ففعل. ثم قال وذلك من سنتي ومن أحب سنتي فقد أحبني ومن أحبني كان معي في الجنة. اللہ کے نبی صلی اللہ علیہ وسلم نے حضرت انس سے فرمایا میرے بیٹے یا بنیہ، یہی لفظ ہے، میرے پیارے بیٹے اگر تم سے ہو سکے تمہاری صبح اور شام یوں ہو جائے کہ تمہارے دل میں کسی کی طرف سے کوئی کدورت نہ ہو، تمہارے دل میں کسی کی طرف سے بغض نہ ہو، کسی کی طرف سے تنگی نہ ہو، حسد کینہ اس طرح کی کوئی چیز نہ ہو، دشمنی نہ ہو، اگر تم سے یہ ہو سکے تو ضرور ایسا کرو، تمہاری صبح اور شام یوں گزرے کہ تمہارے دل میں کسی کی طرف سے کوئی کھوٹ نہ ہو تو یہ کام ضرور کرو، یعنی ہمیشہ تمہارا دل پاکیزہ رہے، کسی کی طرف سے رنجش نہ رہے، کدورت نہ رہے، کھوٹ نہ رہے، ہر ایک کی طرف سے دل صاف رہے، اگر تم سے یہ ہو سکتا ہے تو ایسا ضرور کیا کرو. اب یہ کام کتنا مشکل ہے، اسی کو اللہ کے نبی فرماتے ہیں. حضرت انس کہتے ہیں ثم قال یا بنیا، پھر فرمایا اے میرے بیٹے، وذالک من سنتی، یہی میرا طریقہ ہے، یعنی میرے دل میں کسی کی طرف سے کوئی کھوٹ، کوئی حسد، کوئی رنجش نہیں ہوتی. وذالک من سنتی، میری صبح یوں ہی گزرتی ہے، میری شام یوں ہی گزرتی ہے، یعنی میرا کل وقت یوں ہی گزرتا ہے کہ میرے دل میں کسی کی طرف سے کوئی کھوٹ نہیں ہے. وذالک من سنتی، آگے فرمایا ومن احب سنتی فقط احبنی، اور جس نے میری سنت سے محبت رکھی، محبت رکھی یعنی میری اس سنت پر عمل کیا، اس کے دل میں کھوٹ نہیں ہے، پاکیزہ دل ہے، اللہ کے نبی فرماتے اب اس نے مجھ سے محبت رکھی، عمل کے ساتھ ہوگا تو واقعی محبت ہوگی. وذالک من سنتی ومن احب سنتی فقط احبنی ومن احبنی کان معی فی الجنہ، اور جو مجھ سے واقعی عمل کے ساتھ محبت کرے گا وہ جنت میں میرے ساتھ ہوگا، جنت میں وہ میرے ساتھ ہوگا، اگرچہ درجہ کہیں اور بھی ہو لیکن رفاقت نصیب ہوگی، بار بار ملاقات ہوگی. اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ رہنے والوں میں اس کا بھی شمار ہوگا. تو آپ نے معیار بتا دیا کہ دل ہمیشہ پاکیزہ رہنا کتنا مشکل کام ہے، لیکن یہی محبت کا معیار ہے، اس کے بغیر محبت نہیں ہو سکتی. مسند احمد کی روایت ہے، حضرت معاذ بن جبل رضی اللہ عنہ راوی ہیں، کہتے ہیں جب اللہ کے رسول صلی اللہ علیہ وسلم نے مجھے یمن کا قاضی بنا کر بھیجا تو آپ صلی اللہ علیہ وسلم میرے ساتھ نکلے اور بہت دور تک آئے. علماء لکھتے ہیں تقریباً 7 کلومیٹر تک اللہ کے نبی پیدل چلے ہیں، اور معاذ بن جبل اونٹنی پر سوار ہو کر چلے ہیں. حضرت معاذ نیچے اترنا چاہتے تھے لیکن آپ نے حکم فرما دیا کہ اترنے کی اجازت نہیں، تم بیٹھے رہو، میں تمہارے ساتھ چلتا رہوں گا. تو معاذ بن جبل کہتے ہیں کہ مجھے قاضی بنا کر بھیجا تو آپ بھی میرے ساتھ نکلے اور مجھے نصیحت فرماتے رہے فرماتے رہے، یہاں تک کہ جب نصیحت سے فارغ ہو گئے، فلما فرغا، جب نصیحت پوری ہو گئی، اللہ کے نبی صلی اللہ علیہ وسلم نے ایک ایسا جملہ ارشاد فرمایا کہ معاذ بن جبل تڑپ اٹھے. آپ نے فرمایا یا معاذ، یا معاذ، انک عسى اللہ تلقانی بعد عامی ہذا وَلَعَلَّكَ أَن تَمُرَّ بِمَسْجِدِ هَذَا وَقَبْرِ. فرمایا اے معاذ، امید ہے کہ آج کے اس سال کے بعد میری اور تمہاری ملاقات نہیں ہو سکے گی، یہ تمہاری اور میری آخری ملاقات ہے. اس کے بعد جب تم مدینہ آؤ گے تو میری اس مسجد اور میری قبر پر سے گزرو گے، میرا دیدار نصیب نہیں ہوگا. یعنی آپ نے اشارہ کر دیا کہ یہ آخری سال ہے، آئندہ سال میرا انتقال ہو جائے گا. حضرت معاذ اب تک صبر کے ساتھ، ضبط کے ساتھ سن رہے تھے، ایک دم سے ان کا غم پھٹ پڑا اور رونے لگے، رونے لگے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے معاذ بن جبل کو دیکھا رو رہے ہیں، حدیث کے الفاظ ہیں فاقبل بوجهه نحو المدینتی، اللہ کے نبی نے اپنا چہرہ معاذ بن جبل سے پھیر کر مدینے کی طرف کر لیا. علماء لکھتے ہیں اگر آپ ان کو دیکھتے تو ہو سکتا ہے آپ کی آنکھوں سے بھی آنسو جاری ہوتے، پھر معاذ بن جبل آگے ہی نہ جاتے. اس لیے آپ نے اپنا چہرہ پھیر لیا. چہرہ پھیر کر ایک بڑی قیمتی بات بتائی. اللہ اکبر، آپ نے فرمایا یا معاذ ان اول الناس بی المتقون من کانوا وحیث کانوا. اے معاذ یاد رکھو، میرے نزدیک میرے قریب سب سے زیادہ وہ ہوں گے جو سب سے زیادہ پرہیزگار ہیں. ان اول الناس بی المتقون، میرے سب سے زیادہ قریب وہ لوگ ہوں گے جو سب سے زیادہ پرہیزگار ہیں. من کانو حیث کانو، جو ہوں اور جہاں ہوں، جو ہوں، بلال حبشی ہو، صہیب رومی ہو، کوئی ہو، اور جہاں کہیں ہو، ہندوستان میں ہو، افریقہ میں ہو، کہیں بھی ہو، مدینے میں ہے لیکن تقویٰ نہیں ہے، اللہ کے نبی سے دور ہے، دور ہے اور واقعی تقویٰ اور سنت پر عمل ہے، اللہ کے نبی سے قریب ہے. یہی بات ہے کہ آپ علیہ الصلوۃ والسلام نے ایک موقع پر اپنے خاص رشتہ داروں کا نام لیا کہ فلاں 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 سے جو میری رشتہ داری ہے، رشتہ داری کی بنیاد پر میں ان کی مدد کرتا ہوں، لیکن میرا ان کا حقیقی تعلق نہیں ہے، ان کے دلوں میں ایمان نہیں ہے. جب ایمان نہیں ہے تو رشتہ داری کی بنیاد پر میں ان کی مدد کرتا ہوں. سأبلها ببلالها، میں مدد کرتا ہوں ان کی رشتہ داری کی بنیاد پر، لیکن میرا اور ان کا کوئی تعلق نہیں ہے، اس لیے کہ ایمان ہی ان کے اندر نہیں ہے. معاذ بن جبل رضی اللہ عنہ کہتے ہیں ایک دن اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا یا معاذ انا احبک فقل فی دبر کل صلاۃ. اے معاذ، میں تم سے محبت کرتا ہوں، ہر فرض نماز کے بعد یہ دعا پڑھ لیا کرو. یہ جملہ کہہ کر آپ فرما رہے ہیں. علماء لکھتے ہیں مطلب یہ ہے جو اس جملے کو فرض نمازوں کے بعد پابندی سے پڑھے گا اللہ کے نبی کی محبت نصیب ہوگی. آپ نے یہ بات کہہ کر، آپ نے یہ جملہ کہہ کر آگے کی دعا بتائی. آپ نے فرمایا ہر فرض نماز کے بعد یہ دعا پڑھو، اللہم اعنی علی ذکرک و شکرک و حسن عبادتک. اللہم اعنی علی ذکرک و شکرک و حسن عبادتک، یہ جملے سکھائے. عبد الرحمن ابن ابی قراد رضی اللہ عنہ جو حدیبیہ میں، صلح حدیبیہ کے موقع پر، مقام حدیبیہ میں اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ تھے، وہ فرماتے ہیں اللہ کے نبی صلی اللہ علیہ وسلم نے عضو فرمایا ان النبی توضع یوما فجعل اصحابہ یتمسحون بوضوئہ. اللہ کے نبی علیہ السلام نے وضو فرمایا اور آپ کے صحابہ وضو سے جو پانی आपके आजाए वजू से जो पानी नीचे गिर रहा था उसको अपने हाथों में ले रहे थे, एक कतरा पानी नीचे नहीं गिरने दे रहे थे, उसको अपने हाथों में लेकर अपने बदन पर मल रहे थे। रिवायतों में आता है कि अगर किसी को कोई कतरा ना मिलता तो अपने साथी के हाथ पर हाथ मारता और जो मामूली सी तरी मिल जाती उसी को चेहरे पर मल लेता, मामूली सी जो तरी हो जाती उसी को चेहरे पर मल लेता। तो सहाबा कराम इतने फिदा थे, इतने आशिक जार थे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के। तो सहाबा का ये मुस्तकिल का मामूल हो गया। एक दिन अल्लाह के नबी ने पूछ लिया सहाबा से, मा यहमिलकुम अला हाजा, तुमको इस काम पर कौन सी चीज उभार रही है, तुम ये काम क्यों कर रहे हो? मैं वजू करता हूं तो एक कतरा पानी नीचे नहीं गिरने देते, हाथों में लेकर अपने बदन पर मलते हो, ऐसा काम तुम क्यों करते हो? हालांकि अल्लाह के नबी जानते थे कि सहाबा से ज्यादा मोहब्बत कोई नहीं कर सकता, किसी की नहीं हो सकती। अगर कोई दावा करता है तो झूठा है। सहाबा इंतहाई आखिरी मोहब्बत पर थे, इसीलिए हर इताअत उनके हक में आसान थी और कोई इताअत उनके हक में मुश्किल नहीं थी। अल्लाह के नबी जो फरमाते उसे कर गुजरते थे, ऐसी मोहब्बत थी। लेकिन आप पूछ रहे हैं मा यहमिलकुम अला हाजा, सहाबा ने जवाब दिया हुब्बुल्लाह व रसूलिही, अल्लाह और उसके रसूल की मोहब्बत ने इस काम पर मजबूर किया है। हमारे दिलों में अल्लाह की उसके रसूल की मोहब्बत है। अल्लाह के नबी क्या फरमाते हैं देखिए, फरमाया मन सर्रहु अयुहिब्बल्लाह व रसूलहु अव युहिब्बुहुल्लाह व रसूलहु फलयस्दुक फी हदीसिही इज़ा हद्दसा वलयुअद्दी अमानतहु इज़ा तुमिना वलयुहसिन जवार मन जावरहु। तीन बातें फरमाई आपने। फरमाया जिसको, जिस आदमी को ये खुश कर दे, जिसको खुशी हो जाए कि वो अल्लाह से और उसके रसूल से मोहब्बत कर रहा है, यानी वाकई अलामत मालूम करना चाहते हो कि अल्लाह से और अल्लाह के रसूल से मोहब्बत है। अल्लाह के नबी फरमा रहे हैं अलामत मालूम करके खुश होना चाहते हो तो तीन बातों पर अमल करो। जब भी बात करो तो सच बोला करो। فَلْيَصْدُقْ فِي حَدِيثِهِ اِذَا حَدَّثَ, جب بھی بات کرنے کا موقع ہو, کوئی کسی سے بات کر رہا ہو تو سچ بولا کرو, جھوٹ کے ساتھ مجھ سے محبت نہیں ہو سکتی۔ جھوٹ بول رہا ہے, اللہ کے نبی سے محبت کا دعویٰ ہے, زبانی جمع خرچ ہے, حقیقت سے اس کا کوئی تعلق نہیں۔ خود اللہ کے نبی فرماتے ہیں جس کو یہ بات خوش کر دے کہ وہ اللہ سے اور اس کے رسول سے محبت کر رہا ہے, یعنی واقعی اور حقیقی علامت معلوم کرنا چاہتے ہو تو تین باتیں ہیں۔ پہلی بات یہ ہے کہ جب بھی وہ بات کرے سچ بولا کرے۔ آگے فرمایا وَلْيُؤَدِّ اِذَا اَتُمِنَا, اور امانت واپس کیا کرے جب امانت رکھی جائے۔ اس کے پاس کوئی امانت رکھنے والا امانت رکھ رہا ہے اور وقت پر مانگ رہا ہے تو امانت لوٹا دیا کرے, امانت نہ کھا جائے, اسے ہڑپ نہ کر جائے, اسے ختم نہ کر دے, امانت واپس کیا کرے۔ آگے تیسری بات بتائی وَلْيُحْسِنْ جَوَارَ مَنْ جَاوَرَهُ, اور جو اس کا پڑوس ہو جائے پڑوس کے ساتھ اچھا سلوک کیا کرے, اپنے پڑوس کے ساتھ بہترین سلوک کیا کرے, یہ علامت ہے واقعی محبت ہونے کی۔ غالباً رابعہ بصریہ علیہ الرحمہ کا یہ شعر ہے, عربی میں فرماتی ہیں تاصل الہ وانت تظہر حبہ ھذا لعمری فی القیاس بدیع, اللہ کی نافرمانی کر رہا ہے, اس کے رسول کی نافرمانی کر رہا ہے اور زبان سے اظہار محبت بھی کر رہا ہے کہ اللہ سے مجھے محبت اور اللہ کے رسول سے مجھے محبت, लेकिन दोनों की नाफरमानी कर रहा है। शरीयत मुताहरा पर अमल नहीं है, सुन्नत पर अमल नहीं है, लेकिन जुबानी दावा है। लिहाजा फरमाती है, तासिल इलाहा व अंत तुज़हिरु हुब्बहु हाजा फिल कियासी लउमरी बदीउ। यकीनन ये चीज बहुत दूर की बात है, यानी नाफरमानी के साथ मोहब्बत नहीं हो सकती चाहे हजार दावा करें। आगे फरमाती हैं, लौ काना हुब्बुका सादिकन लअतअतहु इन्नल मुहिब्ब लिमन युहिब्बु युतीउ। अगर तेरी मोहब्बत सच्ची होती तो तू वाकई अल्लाह से और उसके रसूल से मोहब्बत करता, यानी इताअत करता, उनके हुक्म पर चलता, उनके अहकाम को बजा लाता। इसलिए कि मुहिब हमेशा इताअत किया करता है, मोहब्बत करने वाले की अलामत इताअत हुआ करती है। आप कुरान करीम उठा कर देखिए, हदीस पाक उठा कर देखिए, इताअत के बगैर मोहब्बत का कहीं भी जिक्र ही नहीं है। मोहब्बत हो ही नहीं सकती जो इताअत के बगैर हो, फरमाबरदारी के बगैर हो। इताअत और फरमाबरदारी के साथ ही मोहब्बत मानी जाती है, वरना उसे दुनिया ठुकरा देती है। रिवायतों में आता है, हजरत उमर रजी अल्लाह अनु ने अपने दौरे खिलाफत में 10 साल हुकूमत फरमाई, और जब 10 साल पूरे हो गए तो एक गुलाम, मजूसी गुलाम अबू लूलू इंतजार में था कि किसी तरह से हजरत उमर रजी अल्लाह अनु को शहीद कर दिया जाए। एक दिन वो नमाज में पहुंच गया, फज्र की नमाज में, नमाजों में अंधेरा रहता था, वो पहली सफ में खड़ा हो गया। अबू लूलू जैसे ही हजरत उमर रजी अल्लाह अनु ने नमाज फज्र के लिए तकबीर बांधी, उसी वक्त आपके सीने में खंजर को उसने घोम दिया, खंजर चला दिया, और वो खंजर पहले से जहर में बुझा हुआ था, जहर के अंदर लगा हुआ था। इसलिए एक तरफ जहर और दूसरी तरफ खंजर, हजरत उमर रजी अल्लाह वहीं बेहोश होकर गिर पड़े। हजरत उमर रजी अल्लाह अनु को लाया गया और मुस्तकिल दवा दी जाती रही, लेकिन इफाका नहीं हो रहा था। हजरत उमर रजी अल्लाह बेहोश रहते, जैसे ही नमाज का वक्त होता, हजरत उमर रजी अल्लाह अनु के कान में कहा जाता कि नमाज का वक्त हो चुका है, तयम्मुम करते और नमाज इशारा से अदा फरमाते। आपकी कोई नमाज कजा नहीं हुई, तयम्मुम करके इशारा से आप नमाज अदा करते। तो लोग मुस्तकिल आने लगे, आकर इयादत करने लगे। हजरत उमर रजी अल्लाह अनु की शान में अच्छे अच्छे जुमले कहने लगे, तारीफ करने लगे। एक नौजवान आया, आकर उसने कहा, ऐ अमीरुल मोमिनीन, खुश हो जाइए, बशारत कबूल कीजिए, अल्लाह ने आपको इस्लाम की तौफीक दी, फिर अपने सच्चे रसूल के साथ रहना नसीब किया, सच्चे रसूल के साथ आप बहुत लंबा जमाना गुजारे हैं और आपने इस्लाम के लिए बड़ी कुर्बानी दी, यहां तक कि अल्लाह ने आपको अपने नबी का खलीफा और अमीरुल मोमिनीन बनाया, आपने ऐसी हुकूमत की कि उसकी मिसाल हमेशा हमेशा के लिए कायम रहेगी, आप जैसी हुकूमत किसी ने नहीं की, अदालत और इंसाफ आपकी अलामत है। बहुत सी बातें उसने कही, हजरत उमर रजी अल्लाह सुनते रहे। आखिर में फरमाया, भाई तुमने तारीफ बहुत की है, एक बात सुन लो, मैं ये चाहता हूं अल्लाह ताला मेरी नेकियों को कबूल फरमा कर मेरे गुनाहों को बख्श दें, बस इतना ही है। मैं ये नहीं चाहता कि मेरी नेकियों के बदले में अल्लाह मुझे ज्यादा नवाजे, मैं ये नहीं चाहता, बस ये चाहता हूं अल्लाह मेरे गुनाहों की पकड़ ना फरमाए और मेरी नेकियों को कबूल फरमा ले और बराबर सराबर का मामला हो जाए, बस मैं ये चाहता हूं। अब वो नौजवान जाने लगा, हजरत उमर रजी अल्लाह अनु ने इशारा से उसको बुलाया, और उसकी लुंगी टखनों से नीचे थी, उसका इजार टखनों से नीचे था, इशारा से बुलाया। करीब आने के बाद फरमाया, ابن اخی ارفع ثوبک فانه انقى لثوبک واتقى لربک. فرمایا میرے بھتیجے اپنا ایزار ٹخنوں سے اوپر کیا کرو, اپنی لنگی ٹخنوں سے اوپر کیا کرو, اس میں دو فائدے ہیں. ایک, کپڑا پاکیزہ رہے گا, تمہارا کپڑا پاکیزہ رہے گا, اور دوسری بات تمہارے اندر تقویٰ آئے گا, تم پرہیزگار بنو گے اور اپنے پروردگار کے متقی انسان بنو گے. دو بڑی بات بیان کر دی. معلوم ہوا کہ صرف ظاہری تعریف سے خوش نہیں ہو رہے تھے, جو واقعی غلطی تھی وہ غلطی بتائی, اور یہ بتایا کہ عمل کے ساتھ محبت ہی حقیقی سنت ہے, حقیقی شریعت ہے. اس لیے ربیع الاول کا مہینہ آتا ہے تو حضور پاک صلی اللہ علیہ وسلم سے محبت کا اظہار کرتے ہیں اور کرنا چاہیے. اس لیے کہ ربیع الاول کے مہینے میں دو باتیں ہوئی. ایک تو آپ کی ولادت باسعادت ہوئی. ربیع الاول کے مہینے میں مشہور تو 12 ربیع الاول ہے, لیکن حقیقت یہ نہیں ہے. علماء نے لکھا ہے 9 ربیع الاول کو آپ کی پیدائش ہوئی. حضور پاک صلی اللہ علیہ وسلم کی پیدائش 9 ربیع الاول کو ہوئی ہے, یہی زیادہ حقیقت ہے. اور ربیع الاول ہی میں اللہ کے نبی نے ہجرت فرمائی اور مدینۃ المنورہ پہنچے. آپ کی ولادت بھی بہت خوبی کی بات ہے کہ ہدایت نصیب ہوئی, ہدایت پھیلی. اور ہجرت بھی بہت بڑی چیز ہے, ہجرت ہی سے اسلام کو فروغ ملا اور اسلام پھیلا ہے, پھلا ہے, پھولا ہے. اور اسلام کی جو شان ہے وہ ہجرت کی برکت ہے. یہ دو باتیں ہیں ربیع الاول کے تعلق سے. لہذا اس مہینے میں محبت کر رہے ہیں, واقعی ہونی چاہیے, لیکن سیدنا صدیق اکبر سے زیادہ کسی کو محبت نہیں ہو سکتی. اللہ کے نبی کی وفات ہو گئی اور مشہور قول 12 ربیع الاول کا ہے کہ 12 ربیع الاول کو آپ کی وفات ہوئی, تو حضرت آپ علیہ السلام کی وفات ہو گئی, صحابہ کرام بے قابو ہو گئے, رو رہے تھے اور سمجھ میں نہیں آ رہا تھا کہ کیا ہو گیا ہے, کیا ہونا چاہیے اور کیا کرنا چاہیے, سمجھ میں نہیں آ رہا تھا. حضرت عمر رضی اللہ عنہ نے تلوار نکالی, اگر کوئی کہے گا کہ آپ کی وفات ہوئی تو اس کی گردن اڑا دوں گا. آپ کی وفات نہیں ہوئی. جیسے حضرت موسیٰ اللہ سے ملاقات کے لیے کوہ طور پر گئے تھے, ایسے ہی ہمارے نبی بھی اللہ سے ملاقات کے لیے گئے ہیں, آپ بہت جلد واپس آئیں گے. کوئی قابو میں نہیں. اس وقت اگر کوئی قابو میں تھے تو سیدنا صدیق اکبر حضرت ابو بکر رضی اللہ عنہ تھے. انہوں نے جو جملے کہے وہ جملے سنیے. فرمایا اوپر کھڑے ہو گئے, حضرت عمر کو ڈانٹا, فرمایا ایوہ الرجل علی رسلک, اے آدمی اپنے ہوش میں آ, اے آدمی اپنے ہوش میں آ. فرمایا من کان یعبد محمدا فإن محمدا قد مات, جو محمد کی پوجا کرتا تھا وہ سمجھ لے محمد تو جا چکے, وہ تو دنیا سے جا چکے. ومن کان یعبد اللہ فإن اللہ حی لا یموت, اور جو اللہ کی بندگی کرتا تھا وہ جان لے اللہ زندہ ہے, ہمیشہ رہے گا, اسے موت نہیں آئے گی, وہ ہمیشہ ہمیشہ ہے, حی قیوم ہے, لا یموت ہے, اسے موت نہیں آئے گی. حضرت عمر فرماتے ہیں حضرت ابو بکر کی اس نصیحت پر مجھے ہوش آیا. پھر حضرت ابو بکر نے آیت پڑھی وما محمد الا رسول قد خلت من قبلہ الرسل, محمد تو رسول تھے اور محمد سے پہلے بہت سے رسول جا چکے, لہذا محمد صلی اللہ علیہ وسلم بھی دنیا سے جائیں گے. اللہ نے اشارہ کر دیا. حضرت عمر کہتے ہیں ایسا لگا کہ آیت آج ہی اور ابھی نازل ہو رہی ہے, میرا ذہن اس طرف نہیں گیا تھا. تو حضرت ابو بکر نے بتا دیا کہ حقیقی محبت اطاعت کے ساتھ ہے, صرف زبانی جمع خرچ اور صرف دعویٰ اور صرف اظہار, اس کا محبت سے کوئی تعلق نہیں. عملی اعتبار سے اگر محبت کا اظہار ہو رہا ہے اسے واقعی مسلمان کہیں, کہیں گے کامل مسلمان کہیں گے، اگر اس کے بجائے جلوس نکال کر اس میں گانا گا کر ناچ کرتے ہوئے اس طرح اگر اظہار محبت ہوگا، نعوذ باللہ من ذالک، یہ وہ کام ہے کہ شیطان بھی پناہ مانگتے ہیں۔ اللہ ہماری حفاظت